यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। लोकतन्त्र र परिवर्तनकारी पक्षका उम्मेद्वारलाई निर्वाचित गरी लोकतन्त्रका आधार स्तम्भलाई मजबूत बनाउन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अपील। पाँच दलीय गठबन्धनको निर्वाचन तालमेलको निर्णय कार्यान्वयन गर्न पार्टीका सबै तह र निकायलाई सभापति देउवाको निर्देशन। स्थानीय तह निर्वाचनका लागि 72 जिल्लाको मतपत्र छपाई सम्पन्न। 33 जिल्लाका लागि आवश्यक मतपत्रको ढुवानी। र भारतमा गर्मीका कारण 10 लाख मानिस प्रभावित।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, हर जाने बल्का SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडी नीति, CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र र परिवर्तनकारी पक्षका उम्मेद्वारलाई निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधार स्तम्भलाई मजबूत बनाउनु आजको आवश्यकता भएको बताउनु भएको छ। आज एक अपील जारी गर्नुहुँदै प्रधानमन्त्री देउवाले संविधान र लोकतन्त्र विरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरेर स्थानीय तहसम्म लोकतान्त्रिक र परिवर्तनकारी आधार स्तम्भ मजबूत बनाउनु पर्ने उल्लेख गर्नुभएको छ। पाँच दलीय गठबन्धनको अपरिहार्यतालाई आत्मसात गर्दै कांग्रेसकै नेतृत्वमा पाँच दलका बीचमा भएको स्थानीय तहको निर्वाचन सम्बन्धी तालमेलको निर्णय कार्यान्वयन गर्न केन्द्रीय कार्यालय मार्फत पार्टीका सबै तह र निकायलाई निर्देशन गरिएको अपीलमा उल्लेख छ। सभापति देउवाले पाँच दलीय गठबन्धनको निर्णय र सहमति अनुसार पार्टीका उम्मेद्वार र गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेद्वारलाई विजयी बनाउने अभियानमा सक्रिय हुन पार्टीका सबै सदस्यलाई आह्वान गर्नुभएको छ। सभापति देउवाले पार्टीकै केही साथीहरूबाट स्वतन्त्र उम्मेद्वारी दर्ता गराएको पाइएकाले तोकिएको समयभित्र त्यस्ता उम्मेद्वारी फिर्ता लिन अपील समेत गर्नुभएको छ। वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनका लागि यही वैशाख 11 र 12 गते दर्ता भएको उम्मेद्वारको मनोनयन पत्र जाँच तथा उजुरी उपर जाँचबुझ र निर्णय गर्ने काम आज सकिएको छ। मनोनयन भएका उम्मेद्वारको सम्बन्धित पालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा आजै नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगका सहसचिव तुलसी बहादुर श्रेष्ठले जानकारी दिनुभयो। भोलि उम्मेद्वारको नाम फिर्ता तथा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन र पर्सि 17 गते उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन हुने दिन वैशाख 30 गते देशभर सार्वजनिक बिदा दिन सरकार समक्ष आग्रह गरेको छ। आयोगले आज काठमाडौँमा गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अरियालले स्थानीय तहको निर्वाचन हुने दिन देशभर सार्वजनिक बिदा दिन सरकार समक्ष आग्रह गर्ने निर्णय भएको जानकारी दिनुभयो। आयोगले मतदान तथा निर्वाचन सम्बन्धी व्यवस्थापकीय कार्यका लागि मतदान केन्द्र तोकिएका विद्यालयमा भौतिक उपस्थितिमा पठन पाठन बन्द गरी निर्वाचन प्रयोजनका लागि उपलब्ध गराउन आग्रह गरेको सहायक प्रवक्ता अरियालले जानकारी दिनुभयो।
मतदान तथा निर्वाचन सम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न 2079 वैशाख 28 गतेदेखि 3 दिनका लागि मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले उक्त विद्यालयहरूका विद्यार्थीहरूको भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीहरूलाई वैकल्पिक पद्धतिबाट पठन पाठनको व्यवस्था मिलाउन मुख्य सचिव मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने। त्यसै गरी मतदान स्थल तथा मतदान केन्द्र तोकिएका वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवं भौतिक संरचना मतदान प्रयोजनका लागि उपयोग गर्न वैशाख 28 गतेदेखि वैशाख 30 गतेसम्म उपलब्ध गराउन नेपाल सरकार मार्फत सबै स्थानीय तहलाई लेखी पठाउने।
निर्वाचन आयोगले आजसम्म 72 जिल्लाका लागि 1 करोड़ 77 लाख 75 हजार मतपत्रको छपाई सम्पन्न भएको र 33 जिल्लाका लागि आवश्यक पर्ने 51,81,000 मतपत्रको ढुवानी समेत भइसकेको जनाएको छ। आयोगमा आजसम्म प्राप्त भएको तथ्याङ्क अनुसार कुल 1,53,002 जनाले वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गरेको सहायक प्रवक्ता सूर्यप्रसाद अरियालले जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनमा रहेका र उम्मेद्वारी दिएका उम्मेद्वारलाई विजयी गराउनुपर्ने दायित्वबाट विमुख नहुन सबैमा आग्रह गर्नुभएको छ। आज मध्यपुर थिमी नगरपालिकामा स्थानीय तह निर्वाचनका सन्दर्भमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले गठबन्धनको मर्म र भावनालाई पूर्ण रूपमा इमानदार भएर परिपालना गर्न आग्रह गर्नुभयो। उहाँले वर्तमान गठबन्धनको विरूद्धमा केही शक्ति लागिरहेकाले उनीहरूको भ्रम र प्रहारलाई परास्त गर्दै एक ढिक्का भएर चुनावी अभियानमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन समेत दिनुभयो। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जनताको समस्या बुझेको प्रमुख काठमाडौँ महानगरपालिकाको लागि आवश्यक भएको बताउनु भएको छ। काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेद्वारी दिनुभएकी सृजना सिंहको संकल्प प्रस्ताव सार्वजनिक कार्यक्रममा आज महामन्त्री थापाले काठमाडौँको प्रमुखमा महिलालाई ल्याउने अवसरबाट नचुक्न सबैलाई आग्रह गर्नुभयो। कांग्रेस प्रवक्ता डाक्टर प्रकाश शरण महतले देशको राजधानीमा महिला प्रमुख पाउनु देशभरका महिलाका लागि अवसर भएको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाललाई दक्षिण एशियाकै पूर्ण प्रेस स्वतन्त्रता भएको मुलुकको रूपमा विकास गर्नुपर्ने बताउनु भएको छ। सातौं राष्ट्रिय पत्रकारिता दिवस मूल समारोह समितिको आज मन्त्रालयमा बसेको बैठकमा मन्त्री कार्कीले अभिव्यक्ति स्वतन्त्रता र पूर्ण प्रेस स्वतन्त्रता कायम गर्दै मुलुकलाई समृद्धिको बाटोतर्फ लैजानुपर्नेमा जोड़ दिनुभयो। बैठकले यो वर्षको राष्ट्रिय पत्रकारिता दिवसको नारा लोकतन्त्रको आधारशिला व्यावसायिक र जिम्मेवार पत्रकारिता तय गरेको छ। गोर्खा पत्रको स्थापनाको मितिलाई आधार मानेर 2073 वैशाख 24 गतेदेखि यो दिवस मनाउन थालिएको हो। बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशीलाई निलम्बन गरेको छ। पदीय जिम्मेवारी पूरा नगरेको आरोपमा छानबिन गर्नका लागि उहाँलाई निलम्बन गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव यमलाल भूषालले जानकारी दिनुभयो। पछिल्लो 24 घण्टामा थप 15 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 5,875 जना मध्ये 4,882 जनाको पीसीआर र 993 जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा 15 जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आजै 18 जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। यससँगै संक्रमण मुक्त हुनेको संख्या 9,66,593 पुगेको छ। कोरोना संक्रमण मुक्त हुने दर 98.8% रहेको पनि मन्त्रालयले जनाएको छ। कोविड विरूद्धको खोप लगाउनेको संख्या पछिल्लो 24 घण्टामा 1,02,543 रहेको छ। हाल देशभरमा 200 भन्दा बढ़ी सक्रिय संक्रमित भएका जिल्ला कुनै पनि छैनन्। उपत्यका 3 जिल्ला मध्ये हाल काठमाडौँमा 43, ललितपुरमा 19 र भक्तपुरमा 7 जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा शहरका सड़क चोकदेखि गाउँबस्ती चुनावमय भएको छ। मुख्य राजनैतिक दलका नेता कार्यकर्तासँगै स्वतन्त्र उम्मेद्वारहरू समेत आफ्नो पार्टीको एजेण्डा लिएर गाउँ गाउँ पुग्न थालेका छन्। सुर्खेतबाट संवाददाता आकाश तारा बैकको रिपोर्ट।
आगामी वैशाख 30 गते हुन गइरहेको स्थानीय तहको चुनावी माहौल उत्कर्षमा पुग्न लागेको छ। मुख्य दल सहित स्वतन्त्र उम्मेद्वारहरूले समेत उम्मेद्वारी मनोनयन गरी निर्वाचन आ आफ्नो पक्षमा पार्न घर दैलो अभियान शुरू गरिसकेका छन्। मतदाता भने आफ्नो मताधिकारको प्रयोग योग्य र कर्मठ नेतृत्व छनौट गर्नका लागि उत्साहित रहेको सुर्खेतको लेगबेसी नगरपालिकाका स्थानीय तोयना शर्मा बताउनुहुन्छ।
राजनीतिक प्रतिशत नराखेर यस लेगबेसी नगरपालिकामा शिक्षा स्वास्थ्य बाटाघाटा विभिन्न घाटका निर्माण विकासहरू काम गर्ने व्यक्ति योग्य व्यक्तिको मैले अपेक्षा गरेँ।
जिल्लाका 9 पालिकामा निर्वाचन अधिकृतको कार्यालय खडा गरेर निर्वाचनका लागि आवश्यक सबै तयारीहरू पूरा भइसकेको प्रदेश निर्वाचन अधिकारी दुर्गा प्रसाद चालिसेको भनाइ छ।
138 मतदान स्थलहरू छ, 291 मतदान केन्द्रहरू छन्, 2,457 मतदाता छ र यो अनुसार सुरु जिल्लाको 9 पालिकामा भइरहेको छ।
निर्वाचनलाई शान्तिपूर्ण स्वच्छ मर्यादित विश्वसनीय बनाउन आवश्यक पूर्वाधार सुरक्षा तयारी मतदान केन्द्र र मतगणना स्थलहरूको अनुगमन सँगै दलहरूसँग समन्वय गर्ने लगायतका कार्यहरू भइरहेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल बताउनुहुन्छ।
निर्वाचनलाई कसरी स्वच्छ पारदर्शी भएरै तरिकाले सम्पन्न गर्न सकिन्छ भन्ने हिसाबमा हालसम्मका जनप्रतिनिधिज्यूहरूसँग छलफल गरेर मतदान स्थलहरूको पनि निरीक्षण गर्यो। मतगणना स्थलको के छ तयारी, त्यहाँ चाहिँ सीसीटीभी जडान भएको छ कि छैन, सुरक्षा फौजलाई चाहिँ कसरी खटनपटन गर्ने भनेर सबै प्लानिङ चाहिँ हामीले गरेर।
निर्वाचनका लागि मुख्य पार्टीहरू सहित स्वतन्त्र उम्मेद्वारहरू समेत मतदातालाई आ आफ्नो पक्षमा पार्न चुनावी माहौलमा होमिएका छन्। सरकारी स्तरबाट शान्तिपूर्ण मर्यादित एवं व्यवस्थित रूपमा निर्वाचन सफल पार्न सबै तह र तबका क्रियाशील रहेको पाइन्छ। आकाश तारा बयक, रेडियो नेपाल सुर्खेत।
वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने भएपछि बदर मत बढ़ने सम्भावना देखिएको छ। यसअघिको स्थानीय तह निर्वाचनमा पनि बदरमत अत्याधिक भएको थियो। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
नयाँ मतदाताको संख्या धेरै छ। नयाँ मतदाता थपिनु तथा निरक्षर मतदाताहरूलाई भोट हाल्ने तौर तरिका नसिकाउने हो भने मत बदर हुने अवस्था बढ्न सक्ने देखिएको हो। बाँके डुडुवाका विनोद वर्मा। यो पटक दलहरूका बीचमा भएको चुनावी गठबन्धनका कारण पनि मत हाल्न झन्झटिलो हुने देखिएको छ। गठबन्धन धेरै हुँदा पार्टीको चुनाव चिन्ह अनुसार मत हाल्नुपर्ने भएकाले पढे लेखेकै मतदाता झुक्किने अवस्था रहेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर 2 मेघराज ओलीको भनाइ छ।
अब यो गठबन्धनबाट चुनाव गर्ने अवस्थामा त हिजोको भन्दा पनि अझै मतहरू बदर देखिने सम्भावना म्याक्सिमम बढ्दै गएको छ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि बाँकेमा 30,000 बढी मत बदर भएको थियो। यो पटक निर्वाचन आयोगले नै मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने परिपत्र जिल्लामा पठाइसकेको छ। निर्वाचन कार्यालय बाँकेका सूचना अधिकारी युवराज कार्कीले मतदानको अघिल्लो दिन र मतदानको दिन मतदान स्थलमै हेल्प डेस्क राखेर रा, मतदातालाई मतदाता शिक्षा दिइने बताउनु भयो।
पहिला जस्तो कार्यक्रम त अब अहिले छैन, समय अवधि कम भएर पनि होला, निर्वाचन आयोगले त्यो गरेको छैन। हेल्प डेस्क चाहिँ राख्ने भनेको छ प्रत्येक मतदान केन्द्र स्थलमा, त्यो हेल्प डेस्कले मतदाता शिक्षाको रोल खेल्ने भयो।
निर्वाचन आयोगले यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरे पनि प्रतिस्पर्धामा रहेका दल तथा उम्मेद्वारहरूले भने भोट हाल्ने तरिका सिकाउने गरेका छन्। जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार जिल्लामा 3,26,192 मतदाता छन्। एउटा उपमहानगरपालिका, एउटा नगरपालिका र 6 गाउँपालिका रहेको बाँकेमा 136 मतदान स्थल रहेका छन्। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं, सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आकाशीय ग्रह र पात्रोका लागि गरिने गणितमा मेल गराउन अनुसन्धान शुरू गर्ने भएको छ। आकाशीय ग्रह र पात्रोमा उल्लेख गरिने ग्रह गणितका विषयमा फरक पर्न थालेपछि अनुसन्धान गर्न समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लगायत सरकारवाला निकायबीच छलफल शुरू गरेको छ। आकाशीय ग्रह गति र पात्रोमा राखिने समयको सिद्धान्त पत्ता लगाएर त्यसलाई क्रियात्मक रूप दिन लागि समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो। आकाशमा जस्तो ग्रह गति छ, गणितमा दुरूस्त उतार्न अनुसन्धानमा ढिलाइ भइसकेको बताउनुहुँदै अनुसन्धानबाट गणितमा के सुधार गर्नुपर्छ भन्ने प्रश्न हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बताउनुभयो। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर 7 नागस्वतीमा बर्ड फ्लू भेटिएको छ। नागस्वतीको कुखुरा व्यवसायी राजन खतिवड़ाको आदर्श कुखुरा पोल्ट्री फार्ममा रहेको लेयर्स कुखुरामा बर्ड फ्लू भेटिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर वज्र किशोर ठाकुरले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भारतमा प्रचण्ड गर्मीका कारण 10,00,000 मानिस प्रभावित भएका छन्। भारतमा मे र जून महिनामा उष्ण लहर सामान्य भए पनि यो वर्ष अलि अगाडि नै गर्मी शुरू भएको मौसमविदहरूको भनाई छ। राजधानी दिल्लीमा यो साता 44 डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान गरिएको छ। भारतको मौसम विभागले यो साता मध्य भारत र पश्चिमोत्तर भेगमा अधिकतम तापक्रम 2-4 डिग्री सेल्सियससम्म वृद्धि भएको जनाएको छ। सेन्टर फर साइन्स एण्ड इन्भाइरोमेन्टका अनुसार यो वर्ष पहिला नै भएको उष्ण लहरले 15 राज्यलाई प्रभावित गरेको छ। शीतल वातावरण भएको राज्यका रूपमा परिचित हिमाचल प्रदेश समेत यसबाट प्रभावित भएको छ। यो वर्षको मार्चमा विगत 122 वर्ष यताकै सबैभन्दा गर्मी मापन भएको थियो। भारतमा मार्च महिनाबाटै यो वर्ष उष्ण लहर शुरू भइसकेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तापक्रम वृद्धिका कारण आगलागीको जोखिम बढ़ेको भन्दै सचेत हुन सबैमा आग्रह गर्नुभएको छ। युक्रेनलाई हात हतियार सहयोग जारी राखे युरोपको सुरक्षामा चुनौती आउन सक्ने रूसले चेतावनी दिएको छ। बेलायतका परराष्ट्र मन्त्रीले युक्रेनमा जीत हात पार्न रणनीतिक योजना लागू गरेको अभिव्यक्ति दिनुभएपछि क्रेमलिनले युरोपलाई यस्तो चेतावनी दिएको हो। यसैबीच नेटोका महासचिवले रूस र युक्रेन बीचको युद्ध लम्बिन सक्ने भएकाले नेटो गठबन्धन युक्रेनलाई सघाउन तयार रहेको बताउनु भएको छ। केही दिन अघि मात्रै रूसलाई युक्रेनमाथिको आक्रमण रोक्न आग्रह गर्नुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले 21 शताब्दीमा पनि युद्ध हुनु मूर्खतापूर्ण कार्य भएको बताउनुभयो। मेक्सिको एक सिमेन्ट कारखानामा कार्यरत दुई विरोधी कामदार समूहबीच झडप हुँदा कम्तीमा 8 जनाको मृत्यु भएको छ। कारखानाको प्रशासनको नियन्त्रणलाई लिएर कामदारहरूबीच विवाद भएपछि झडप भएको अन्तर्राष्ट्रिय संचार माध्यममा उल्लेख छ। अब आर्थिक समाचार।
नेपालीको वार्षिक प्रति व्यक्ति आमदानी बढेर 1372 अमेरिकी डलर पुगेको छ। केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको अर्थतन्त्रको विवरणमा प्रति व्यक्ति आय बढेको देखिएको हो। गत आर्थिक वर्षमा नेपालीहरूको प्रति व्यक्ति आमदानी 1191 डलर रहेको थियो। सो अवधिको तुलनामा नेपालीको आमदानी 181 अमेरिकी डलर बढेर 1372 डलर अर्थात 1,64,598 रूपियाँ पुगेको विभागको तथ्याङ्कले देखाएको छ। यस्तै विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 5.84% हुने भएको छ। नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री जनार्दन शर्मासँग बिहिबार भेटेर पछिल्लो आर्थिक अवस्था, नयाँ बजेट, गृह कार्य लगायतका विषयमा छलफल गरेको छ। चेम्बर पदाधिकारी र अर्थमन्त्री शर्मा बीच अर्थ मन्त्रालयमा भएको भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको भुक्तानी सन्तुलनलाई असर नगर्ने गरी आयात व्यवस्थित गर्न, आवश्यक वस्तुहरूको अभाव हुन नदिन, औद्योगिक कच्चा पदार्थ एवं उपभोग्य वस्तुहरूलाई व्यवस्थित तवरले आयात गर्न दिन, निर्यात प्रबन्धनमा सहुलियत दिनुपर्ने लगायतका सुझाव दिनुभएको थियो। भेटपछि अर्थमन्त्री शर्माले मुलुकको अर्थव्यवस्थालाई सुदृढ गर्ने सन्दर्भमा चेम्बरले दिएको सुझावलाई सकारात्मक रूपमा लिएको बताउनु भएको थियो। उत्तरी रसुवामा निर्माणाधीन रसुवागढ़ी जलविद्युत आयोजनाको विद्युत गृहमा उपकरण जडान कार्य द्रुत रूपमा अगाडि बढ़ेको छ। आयोजनाको अधिकांश संरचना निर्माण भए पश्चात उपकरण जडान कार्य हाल धमाधम अगाडि बढ़ेको हो। राष्ट्रिय गौरवको जलविद्युत आयोजना छिटो सम्पन्न गराउन कार्यरत प्राविधिक निरन्तर खटिएको र उपकरण जडानको कार्य 40% पूरा भइसकेको रसुवागढ़ी जलविद्युत आयोजनाका प्रमुख सत्यराम ज्वाखाले बताउनुभयो। उपकरण जडान सम्पन्न गर्न अझै 1 वर्ष लाग्ने आयोजनाले जनाएको छ। वायु सेवा संचालक तामाङले शुक्रबारदेखि राति 8 बजेपछिका कुनै पनि उडान भर्न नसक्ने जनाएको छ। बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले प्राविधिक कारणले राति 8 बजेपछिका उडान गर्न नसक्ने स्पष्ट पारेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गर्ने भनेको रात्रिकालीन उडानको योजनालाई संघले आन्तरिक उडानमा कार्यान्वयन नगर्ने भएका छन्। प्राधिकरणले शुक्रबारदेखि नै राति 8 बजेपछि आन्तरिक हवाई उडानको तालिका राखेमा सबै आन्तरिक उडान सेवा बन्द गर्ने संघले चेतावनी समेत दिएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो अर्जुन श्रेष्ठ। अब खेलकुद समाचार।
राष्ट्रिय फुटबल टीमको क्लोज क्याम्पबाट विद्रोह गरेका खेलाड़ीले मुख्य प्रशिक्षक अब्दुल हाल अल मुतारीको बर्खास्तीलाई बटम लाइन बनाएका छन्। अघि नेपाल फुटबल संघ इन्फासँगको छलफलमा वर्तमान समस्या समाधानका लागि मुख्य प्रशिक्षक अल मुतारीलाई बर्खास्त गर्नुपर्ने खेलाड़ीको माग छ। रोहित चन्दलाई राष्ट्रिय टीमको बन्द प्रशिक्षकबाट निकालेपछि सिनियर खेलाड़ीले मुख्य प्रशिक्षकसँग छलफल गर्न चाहेका थिए। प्रशिक्षणको क्रममा बस्ने खाने राम्रो प्रबन्ध नहुनुपर्ने खेलाड़ीको मागलाई रोहितले प्रशिक्षक अल मुतारी समक्ष राखेका थिए। सोही मागमा अल मुतारीले चन्दलाई क्लोज क्याम्पमा राख्न नसकिने भन्दै निस्किएर जान भनेका थिए। चन्दलाई क्लोज क्याम्पबाट निकाल्ने निर्णयबारे सिनियर खेलाड़ीले अलमुतारीसँग छलफल गर्न चाहेका थिए, तर अलमुतारीले रोहितको विषयमा छलफल गर्न खोज्ने सबै सिनियर खेलाड़ीलाई बन्द प्रशिक्षकबाट निस्किएर जान निर्देशन दिएका थिए। अलमुतारीसँग पटक पटक संवाद गर्न खोज्दा अस्वीकार गरेपछि खेलाड़ीहरू रातको समयमा होटल छाडेर निस्किएका थिए। खेलाड़ी प्रशिक्षक बीच विवाद समाधानका लागि एन्पा अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाड़ीसँग छलफल गर्नुभएको छ। असन्तुष्ट खेलाड़ीले प्रशिक्षकको बर्खास्ती नै समस्या समाधानको विकल्प भएको बताएका छन्। यता अलमुतारीले भने क्याम्प छाडेर हिँडेका खेलाड़ीलाई बन्द प्रशिक्षणमा राख्न नसकिने एन्फाका पदाधिकारीलाई बताएका छन्। सी र बी डिभिजन क्लबका जुनियर खेलाड़ीलाई उनले राष्ट्रिय टीमको बन्द प्रशिक्षणमा बोलाएका छन्। 24 खुला तथा उमेर समूह पौडी प्रतियोगिता वैशाख 22 हुने भएको छ। नेपाल पौडी संघले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता वैशाख 22 र 23 गते हुने जनाएको छ। अन्तर्राष्ट्रिय खेलकुद परिषद चाँदो बाटोमा हुने प्रतियोगितामा कुल 23 विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा महिला र पुरूष गरी करिब 150 खेलाड़ीको सहभागिता हुने संघले जनाएको छ।
खेल समाचारका साथ हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा प्रदेश नम्बर 1 गण्डकी कर्णाली र पहाड़ी भागमा आंशिक बदली भई 1-2 स्थानमा हल्का वर्षा हुनेछ भने बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 29.7 डिग्री सेल्सियस, न्यूनतम 18.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 17.4 डिग्री सेल्सियस। पोखराको अधिकतम 30.7 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस वर्षा फाटफुट। वीरेन्द्रनगरको अधिकतम 36 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस र दिपायलको अधिकतम 35 डिग्री सेल्सियस, न्यूनतम 17.3 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। लोकतन्त्र र परिवर्तनकारी पक्षका उम्मेद्वारलाई निर्वाचित गरी लोकतन्त्रका आधार स्तम्भलाई मजबूत बनाउन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अपील। 5-दलीय गठबन्धनको निर्वाचन तालमेलको निर्णय कार्यान्वयन गर्न पार्टीका सबै तह र निकायलाई सभापति देउवाको निर्देशन। स्थानीय तह निर्वाचनका लागि 72 जिल्लाको मतपत्र छपाई सम्पन्न। 33 जिल्लाका लागि आवश्यक मतपत्रको ढुवानी। चालू आर्थिक वर्षको आर्थिक वृद्धि दर 5.84% हुने केन्द्रीय तथ्याङ्क विभागको प्रक्षेपण। र भारतमा गर्मीका कारण 10 लाख मानिस प्रभावित। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।